ان سے یعنی ان کے گھر والے مجھ سے کہتے ہیں شفا یابی کی دعا کے لیے، تو ان سب کو شامل کر رہا ہوں، اور ساتھ ہی ساتھ علامہ تعالی جوہری صاحب قبلہ زیر علاج ہیں اسپتال میں، ان کو بھی شامل کر کے دعا کیجیے، ڈاکٹر کلب صادق صاحب اور شادہ دہلوی صاحب، ان سب کو بھی شامل کر لیجیے، بحق بیمار کربلا ان سب کو صحت کاملہ و عاجل عطا ہو، ان تمام کی صحت یابی کے لیے بلند آواز سے صلوات بھیج دیجیے محمد علی محمد پر، سب سے پہلے تو میں آپ کا ممنون کرم ہوں، شکریہ ادا کرتا ہوں، وہ الفاظ نہیں میرے پاس جس سے میں آپ کا شکریہ ادا کر سکوں کہ پرسوں میں نے ایک بڑا رسک لے کے ایک مسئلے کو بیان کیا تھا، لیکن الحمدللہ اس کا یہاں نہیں، محلے نہیں، شہر نہیں، پوری دنیا سے بہت اچھا رسپانس آیا اور لوگوں نے اس بات کو قبول کیا، ظاہر ہے سچ بات کو قبول کرنا ہی پڑتا ہے لوگوں کو، جو سچی بات ہے وہ سچی بات ہے نا، غلط بات غلط بات ہے، ہاں کچھ لوگوں نے اپنے تحفظات کا اظہار کیا، مجھے ان سے کوئی گلا نہیں شکوا نہیں، میرے بتانے میں کوئی کمی رہ گئی شاید، میں سمجھا نہیں سکا یا وہ سمجھ ہی نہیں سکے کہ جو میں مسئلہ بتانا چاہ رہا ہوں کہ وہ مسئلہ میرا نہیں ہے، وہ مسئلہ میرے گھر کا نہیں ہے، وہ مسئلہ میرا اختراع میرا ایجاد کیا ہوا نہیں ہے، بلکہ وہ مسئلہ فقہ امام صادق علیہ الصلوۃ والسلام کا مسئلہ ہے، ٹھیک ہے، اور نہ ہی اس مسئلے کا تعلق کسی محلے سے، کسی علاقے سے، کسی خاص جگہ سے، کسی سے نہیں، اس کا اس مسئلے کا تعلق پوری دنیا سے، جہاں بھی مومنین رہتے ہیں سب جگہ سے مسئلہ، تو اب میرا خیال ہے جس کی چپاس چند لوگوں کے احباب کے تحفظات تھے ان کی وہ سمجھ میں نہیں آئی تھی بات، تو اب میں نے خیال ہے کہ اب سمجھا دیا کہ مسئلہ اختراع نہیں کیا کسی نے، یہ مسئلہ ایجاد نہیں کیا ہے کسی نے، یہ مسئلہ جو میں نے آپ کی خدمت میں پیش کیا تھا پرسوں، یہ مسئلہ فقہ امام صادق کا مسئلہ ہے، یہ مسئلہ قرآن و سنت کا مسئلہ ہے، یہ مسئلہ آج سے نہیں، یہ مسئلہ ہمیشہ سے ہے، یہ مسئلہ اور ہمیشہ رہے گا، کسی میں ہمت بھی نہیں کہ اس مسئلے کو تبدیل کر دیے، مسئلہ ایسے ہی ہے کہ جیسے صبح کی نماز کتنی رکعت واجب ہے، دو، کوئی تین کر سکتا ہے، کوئی ایک کر سکتا ہے، بالکل ایسی غصب کا معاملہ ہے، اس غصب کے معاملے میں ہم بہت حساس ہیں شیعہ قوم، غاصبوں ہی سے تو ہماری لڑائی ہے شروع سے، کس سے لڑائی ہے، غاصبوں ہی سے تو ہمارا جھگڑا ہے نا، غاصب اسی بنا پر تو ہم لاکھوں کروڑوں قربانیاں آج تک دیتے چلے آ رہے ہیں کہ ہم نے کسی غاصب کو کبھی قبول نہیں کیا، چاہے وہ باغ کا غاصب ہو چاہے وہ ممبر کا غاصب ہو، ابھی دیکھیے ممبر کے غاصب سے بھی کسی کو غلط فہمی نہ ہو جائے، ممبر کے غاصب سے میری مراد کیا ہے کہ جس کا حق تھا اسے حق نہیں دیا گیا، دوسرا اس کی جگہ پہ بیٹھ گیا، اب تو واضح ہو گیا، سمجھ میں آ گیا کہ حق کس کا تھا، میرے مولا کا، مولا عارفان، مولا متقیان، علی ابن ابی طالب علیہ الصلوۃ والسلام کا، یہی تو جھگڑا ہے بھائی، تو میرے وہ بھائی جن بھائیوں کی سمجھ میں نہیں آیا تھا میں نے اب سمجھا دیا تفصیل سے، اپنے بچوں کو، اپنے جوانوں کو، ظاہر ہے کہ وہ سوشل میڈیا پہ سب کی ایک دوسرے کے ساتھ لگی رہتی ہے ماشاءاللہ صبح سے شام تک، لیکن بہت کم، تمام اکثریت قاطع سمجھ گئی جو میں بات سمجھانا چاہ رہا تھا، سمجھ گئی کہ اس مسئلے کا تعلق کسی محلے سے نہیں ہے، کسی جگہ سے نہیں ہے، کسی ایونٹ سے نہیں ہے، بلکہ اس کا تعلق پوری فقہ جعفریہ جب سے ہے جہاں تک ہے، جہاں بھی رہتے ہیں، ہر جگہ سے، جہاں بھی میرے گھر میں کرے گا وہ بھی غلط ہے، آپ مجھے بتائیں کہ فلاں جگہ ایسا ہو رہا ہے، فلاں جگہ کی بات ہی نہیں کر رہا بھائی، میں تو آپ کو سیدھا سیدھا سا مسئلہ بتا رہا ہوں، دو اور دو چار کی طرح مسئلہ بتا رہا ہوں، مجھے خوشی ہوئی کہ خاص طور پہ نوجوانوں نے جیسے سمجھنا چاہیے تھا اس مسئلے کو سمجھا، اور ان جوانوں کے والدین کو بھی میں دعائیں دیتا ہوں کہ جنہوں نے ایسے بچوں کی پرورش کی ہے کہ جو حق کو سنتے بھی ہیں اور حق کو قبول بھی کرتے ہیں، ان تمام مومنین کے صحت و سلامتی کے لیے، عزت اور سر بلندی کے لیے بلند آواز ایک صلوات بھیج دیجیے محمد علی محمد پر، اور
مجھے
محمد، اور مجھے نہیں معلوم یہ جب بنتی ہے اس میں سے کلپ کیسے نکال کے چلاتے ہیں کیا ہوتا ہے، مجھے سب نہیں آتا نا، مجھے معلوم ہے، لیکن جس نے بھی کیا ہے اس سے میری گزارش ہے کہ یہ کلپ ضرور، اور مجھے اس کا شوق نہیں ہے کلپیں چلوانے کا، لیکن اس میں کیونکہ میرے ان بھائیوں کے لیے جو ان کو غلط فہمی تھوڑی سی ہو گئی تھی، ان کی تسلی ہو جائے گی میری یہ گفتگو سن کے، ٹھیک ہے نا، تو یہ اگر ممکن ہو کسی کے لیے، مجھے تو پتہ نہیں کس نے وہ کیا تھا پہلے والا تھا، وہ یہ ضرور کام کر لے تاکہ میرے ان بھائیوں کو، میرے کسی کا دل دکھانا مقصود نہیں ہوتا، لیکن ہاں یہ بھی نہیں ہو سکتا کہ میں کسی کی خاطر سچ بولنا چھوڑ دوں یا مسئلہ بتانا چھوڑ دوں کہ سچا مسئلہ کیا ہے، حقیقت کیا ہے، یہ تو نہیں ہو سکتا نا، آپ اسے توقع کر سکتے ہیں نہیں، آپ کو توقع رکھنی بھی نہیں چاہیے، آپ کی توقع مجھ سے یہی ہے کہ جو صحیح بات ہوگی ہم ممبر سے وہی سننا چاہتے ہیں، ہم غلط بات سننا نہیں چاہتے، ٹھیک ہے نا؟ ایک صلوات بھیجیے محمد آل محمد پر. آئیے آج بات کرتے ہیں، اب خود بخود ایک دو باتیں جو میرے مضمون کے درمیان میں آ جائیں گی. بات کریں ہم دین کے نفاذ پر. یہی اعتراض ہے نا کہ فرقے فرقے فرقے، کس کی مانے کس کی مانے کس کی مانے، تو یہی تو میں بھی کہتا ہوں کس کی مانوں، کون سی پارٹی کی مانوں. اگر سیاسی جماعتیں مذہبی فرقوں کی جماعتیں 10 ہیں تو سیاسی جماعتیں تو ماشاءاللہ 370 ہیں، شاید اس سے بھی زیادہ ہوں. الیکشن آفس میں رجسٹریشن سے رجسٹرار سے آگے پوچھ لیجئے، بتا دے گا آپ کو. تو میں کس کے پاس جاؤں بھائی، سب کا منشور ایک ہی ہے، جمہوریت، آزادی، اظہار رائے کی آزادی، کھانا پینا، بنیادی سہولتیں یہی ہے نا، تعلیم، صحت، یہ سب آپ کو ملے گا، بے فکر رہیے، یہ مشترک منشور ہے سب کا. تو سب کا منشور ایک ہے تو بھائی سب ایک ہو جاؤ نا، یہ تین سفارش، ساری پارٹیاں الگ الگ کیوں، نام لینے کی ضرورت تو نہیں. اس پارٹی کا منشور بھی وہی، اس پارٹی کا بھی وہی، اس پارٹی نام بدلا ہوا ہے، جھنڈا وہی ہے، جھنڈے بھی وہی ہیں، یعنی جھنڈے الگ الگ ہو گئے یوں سمجھ لیجئے کہ نام بدلا ہوا ہے، جھنڈے الگ الگ ہیں. اور بس نہ تو بدلے گی ملک کی حالت، نہ سیاست کا رنگ بدلے گا. سارے ہتھیار جب پرانے ہوں کیسے میدان جنگ بدلے گا، ایسے ہی ہے نا، یہی ہے، ایسے ہی ہے سارا. یہ سیاست ہماری جو ہے ساری کی ساری یہی سب کچھ وہی ہے، بس جھنڈے کا رنگ بدل جاتا ہے. صرف کیا ہوتا ہے، جھنڈے کا رنگ بدل جاتا ہے، باقی سب کچھ وہی کا وہی رہتا ہے. تو اب سیدھی سی بات ہے بھائی، تو میں کہاں جاؤں؟ تو اگر اس فرقے کی بات کریں تو ادھر بھی تو فرقے 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 فرقے، جب منشور ایک تو ایک ہو جانا ہم سے اتحاد کی دعوت دینے والوں، تو خود تو ایک ہو جاؤ، چلو تو ہمارے مقابلے پہ ایک ہو جاؤ، تم خود ہی ایک نہیں ہوتے. ہاں تمہیں بھی پسند ہے، تم بھی عزت کرتے ہو مولویوں کی، اس مولوی کی عزت کرتے ہو جو تمہارا ساتھ دے دے، وہ تمہارے لیے بہت اچھا مولوی ہوتا ہے، بہترین مولوی. کہتے یہ دیکھیے یہ بھی تو علماء ہیں، ہماری ہاں میں ہاں ملا رہے ہیں، تو جو ہاں میں ہاں ملا ہے وہ مولوی ان کا بالکل صحیح ہے. اب یہ اس کی مثالیں میں نے تو زندگی میں بہت دیکھی ہیں، آپ بھی دیکھتے رہیں گے. لیکن اب آ رہے ہیں بات کیسے لے کے بھائی، ایسی یہ بات نہ کرو، یہ بات نہ کرو، یہ انسانی فطرت ہے، یہ انسانی فطرت. جب حق ہوگا جبھی تو باطل آئے گا، کوئی اصل چیز ہوگی تو جعلی چیز آئے گی نا. ایسا تو نہیں ہو سکتا کہ ایک چیز جعلی آ جائے، مطلب کس چیز کی جعلی بھی بنی، کوئی اصلی ہوگا تو جعلی ہوگا. یہ صبح شام آپ کے چینلز میں دکھایا کرتے ہیں نا، یہ جعلی چیز پکڑی گئی، یہ جعلی چیز پکڑی، یہ جعلی مال پکڑے، جعلی گھی، جعلی تیل، پتہ نہیں کیا 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 کیا، جعلی ڈاکٹر پکڑے جاتے نہیں پکڑے جاتے. تو اصلی کچھ ہے تو جعلی بنتا ہے نا. اس کا مطلب اصل میں دین ہے، اگر اصل دین نہ ہوتا تو جعلی کیسے بنتے بھائی، ہے نا. تو یہ جعلی جو مارکیٹ میں پھیلا ہوا ہے، بڑے بڑے عجیب و غریب شکلوں کا دین پھیلا ہوا ہے نا، ان کی شکلیں دیکھ کے سمجھ میں آ جاتا ہے، ان کے حلیے دیکھ کے سمجھ میں آ جاتا ہے کہ کس قسم کا ہوگا، ہے نا. ایسا ہے نا. اب اتنا تو آپ سمجھدار ہیں ماشاءاللہ، میں یہاں سے تھوڑی ساری باتیں وضاحت سے کہہ سکتا ہوں، اکیلے میں پوچھ لیجیے گا تو بتا دوں گا بات بات ہوں. کیونکہ وہ ہے نا کہ خوف فساد خلق کی وجہ سے بعض چیزوں کو نہیں کہا جاتا، ڈر نہیں مجھے، لیکن ایسا نہ ہو کہ معاشرے میں پھیل جائے فتنہ و فساد، اس لیے بات چیزیں چھپا کے رکھنی پڑتی ہیں، اشاروں میں بتانا پڑتی ہیں آپ کو، ایسی ہے نا. تو اصل ہے نا، کوئی اصل ہے، اصل نہ ہوتا تو یہ جعلی چیزیں میدان میں نہ آتی. یہ جعلی نظاموں کا وہ ہر ایک اسلامی نظام اسلامی نظام اسلامی نظام کا دعویٰ بتا رہا ہے کہ کچھ ہے ضرور، کوئی نہ کوئی چیز اصلی ہے. بتائیے مسیحیت میں کہاں مسیحیت کے نظام کی بات ہو رہی ہے، کہیں بھی مذہبی نظام کی بات نہیں ہو رہی. وہ اکثریت ضرور چاہتے ہیں اپنی کہ بھائی ہمارا مسیحیوں کا ہولڈ ہونا چاہیے، ہندو چاہتے ہیں کہ ہمارا ہندوؤں کا ہولڈ ہونا چاہیے. مذہبی نظام کی بات نہیں کر رہے، نظام کسی کے پاس نہیں ہے، ہی نہیں. مسلمانوں سے سب کی لڑائی، مسلمانوں کے خلاف سب کا اتحاد بتا رہا ہے کہ کچھ ہے، اور مسلمانوں ہی نے جعلی ایجاد کرتے ہیں نا، اپنے ٹاؤٹس اپنے ایجنٹ چھوڑے جاتے ہیں جو ملما چڑھا کے اپنے اوپر مسلمانوں کا اور اسلام کا ہمارے درمیان میں ایجنٹ کیوں آ جاتے ہیں، کیونکہ جانتے ہیں کہ اصل یہاں پر ہے، اگر اصل نہ ہوتی تو نقل وجود میں نہیں آتی، جب کوئی اصل ہوگا تو نقل میدان میں آئے گا. نقل بنتی ہی کس کی ہے، اصل کی بنتی ہے. اب آئیے اگر آ جائے تو کیا ہو. اب اس کی مثالیں تاریخ میں کتنی دیتا چلا جاتا ہوں. ابھی تک تو لوگ مدینہ فاضلہ سے بات شروع کرتے ہیں نا، کہ مدینہ فاضلہ جو پیغمبر ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم نے قائم کیا، جب بھی اسلامی نظام کی بات ہوگی کہ لوگ ایک ہی مثال دیتے ہیں، کون سی مثال، مدینہ فاضلہ کی، ایسی ہے نا، نہیں. मैंने कल जो आयत आपके सामने शुरू किया जिसकी तिलावत का शरफ हासिल किया था, शरा अलकुम मिन दीन मवस्सा बिही नूहन, हमने नूह को, मूसा को, इब्राहिम को, सबको इसी दीन की, इसका मतलब जिस जिस जमाने में जिस पैगंबर को मौका मिला, चंद पैगंबरों को मौका मिला, उस हर पैगंबर ने उसी दीन को नाफिज किया। यह आयत दलील है इस बात की, आयत गवाही दे रही है। सूरह शूरा की 13वीं आयत जो मैंने कल आपके सामने तिलावत की थी, जिसमें कहा था कि बात को आगे बढ़ाऊंगा, हर जिस नबी को मौका मिला, जिसे हुकूमत मिली, उसने उस दीन को नाफिज किया। दीन नाफिज करके बताया कि दीन वो नहीं है जो तुम समझ रहे हो कि नहीं सियासत में मुदाखलत ना करना, मस्जिद में जाओ, नमाज पढ़ो, रोजे रखो, इससे किसको खतरा है, इससे किसी को खतरा नहीं है। जब दीन नाफिज होगा, यानी दीन नाफिज होने का मतलब करप्शन खत्म होगा, चोरी खत्म होगी, बेईमानी खत्म होगी, धांधली खत्म होगी, नाइंसाफी खत्म होगी, भूख खत्म होगी। और अगर मुआशरे में भूख है तो भूख भी तकसीम होगी, दौलत है तो दौलत भी तकसीम होगी। अभी तशरीह कर रहा हूं, अभी दलाइल देता हूं। यह जुमला याद रखिए कि हमारा दीन क्या कहता है। अल्लाह का निजाम कहता है कि मुआशरे में भूख है तो भूख भी बराबर की तकसीम होगी, मुआशरा खुशहाल है तो खुशहाली भी बराबर की तकसीम होगी। इसे लोग कह देते हैं कम्युनिज्म, इसे कह देते हैं सोशलिज्म, क्योंकि लोगों को पता ही नहीं कि सोशलिज्म और कम्युनिज्म में वो कुछ नहीं है जो इस्लाम में रखा हुआ है। जब ही तो फेल हो गए ना वो निजाम, वो सिस्टम फेल हो गए, नहीं चल पाए, क्योंकि वो चीज नहीं है जो हमारे पास है। अब बताएं आपको, जनाब यूसुफ अलैहिस्सलाम एक सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। कोशिश तो मेरी यही होगी कि यूसुफ याकूब से बात को शुरू करूं और यूसुफ जहरा तक पहुंचा दूं, इंशाअल्लाह कोशिश तो आज मेरी यही होगी। कौन यूसुफ, जिसने जिंदगी में कितनी सख्तियां झेली हैं, जिंदान में कितना अरसा रहा, चाह में रहे, गुलाम बन के बिके, तफसील में नहीं जाना चाहता, आपको बता चुका हूं तरके औला हुआ था, जिसकी वजह से 20 दिरहम या 18 दिरहम में कीमत लगी थी। कितनी लगी थी कीमत, हुस्न यूसुफ की कीमत कितनी लगी, 20 दिरहम। अल्लाह दिखाना चाहता था यूसुफ इस पे नाश कर रहा, शीशा देख के नाश कर रहा यूसुफ के, मैं कितना हसीन हूं, मेरे हुस्न की क्या कीमत होगी, लो ये कीमत है तुम्हारे हुस्न की, कितने में बिके, तरके औला किया था, ये पढ़ चुका हूं मैं कभी, इशारा कर दिया, जिसने नहीं सुना था उसको मालूम हो जाए कि जनाब यूसुफ से जरा सा ये ख्याल आया था, उनके दिल में पैदा हुआ था ये ख्याल कि मैं कितना हसीन हूँ शीशा देख के, और क्या कीमत होगी मेरे हुस्न की। तो परवरदिगार ने कहा अच्छा तुम्हें तुम्हारी कीमत बताते हैं, कितने में बिके थे मिस्र के बाजार में, कितने में, 20 दिरहम, बल्कि बाज जगह तो इससे भी कम कीमत में, तो सबसे ज्यादा बताइए 5 से लेके 20 दिरहम है, 20 दिरहम क्या होता है, क्या ये है तुम्हारी कीमत। तौबा की जनाब यूसुफ ने, ये मुझे उसकी सजा मिली, क्योंकि अंबिया को जानते ना, अंबिया से इतना भी गवारा नहीं, अल्लाह को अंबिया से इतना भी गवारा नहीं है, ये तरके औला है, कोई गुनाह नहीं किया, खता नहीं की, जिंदान में गए, कैद में रहे, अल्लाह ने इल्म दिया, कौन सा इल्म दिया, ख्वाब की ताबीर का, ख्वाब की ताबीर का इल्म दिया, वहां दो आदमियों को ख्वाब की ताबीर बताई, एक को फांसी होनी थी, एक बच गया, जो बच गया उसे कहा जाके बताना बादशाह को, भाई मैं भी यहाँ पढ़ाऊँ, उस जबान तो डाल के भूल जाते थे ना, जैसे आज डाल के भूल जाते, पता ही नहीं कहाँ गया, जिससे पूछो कहता हमें तो मालूम ही नहीं, तो जमीन निकल गई, आसमान खा गया, गया कहाँ वो, भाई तुम्हारा मुजरिम है तो पेश कर दो, हमारे यहाँ यही होता है यार, समझिएगा जनाब यूसुफ से लेकर आज तक यही सिलसिला चल रहा है, डालो भूल जाओ, घर वाले बेचारे परेशान के जिंदा है तो भाई उम्मीद रखे, मर गया तो फातिहा पढ़े, कुछ तो करें, तो अब समझ में आई बात। हालांकि बड़ा भुगता है मैंने, किसी ने साथ दिया नहीं चंद लोगों के सिवा, मगर मैं क्या करूं, मेरा जमीर मानता नहीं जब तक अपने खोए हुए बच्चों के लिए बात ना करो, जिसका बच्चा गायब हो जाता है वो तो बेचारा रोता रहता है, वो कहता है कि कौम खामोश कौम खामोश कौम खामोश, लेकिन एक और भी दर्द है, जिनके बच्चे रिहा हो जाते हैं फिर वो खुद गायब हो जाते हैं, फिर उन्हें कौम याद नहीं आती, ये भी तो एक दुख है ना भाई, पहले आप चिल्ला रहे थे अब दूसरों के बंदे, अब तो आओ, लेकिन खैर ये तो उनका मसला है, उनको जवाब छोड़िए, लेकिन असल बात तो निजाम की है ना, तो उस जमाने में भी तो यही होता था, नमरूद और फिरौन के जमाने में यही सिस्टम था, डालो और भूल जाओ, घर वालों को पता ही नहीं कहां गया, कुछ नहीं मालूम, कहां मिस कर दिया, किधर खो दिया, कानून है आईन है, फिर लोगों से तवक्को करते हो कानून की पाबंदी करे, वो आईन की पाबंदी करे, खुद धज्जियां उड़ाते हो, خود قانون کی ایسی تیسی کرتے ہو، پیش کرو مجرم ہے، کون کہہ رہا ہے آ کر تو پیش تو کرو، پتا تو چلے کہاں ہے، کچھ تو معلوم ہو، یا پھر تسلیم کرو کہ تمہارا نظام انصاف، تمہارا نظام عدالت اتنا کمزور ہے کہ تم چھپا کے رکھنے پہ مجبور ہو، پیش نہیں کرنا چاہتے، تو وہ بھی تمہاری کمزوری ہماری نہیں۔ تو دعا کر رہا ہوں عزیزو، میرے ساتھ آمین تو کہہ سکتے ہو یا وہ بھی نہیں کہو گے؟ آمین کہہ دینا کہ بار الہ بحق اسیران کربلا، بحق یوسف کی اسیری، ہمارے لاپتہ مومنین، ہمارے لاپتہ جوانوں کا پتہ ہم کو دے دے جہاں بھی ہے وہ، کیونکہ کوئی مانتا ہی نہیں کہاں ہے وہ۔ ایک جگہ میں نے بات کی، مجھے بڑا دکھ ہوا، جگہ کا نام نہیں لینا چاہتا میں کون سی جگہ تھی، کیونکہ اور بھی ہمارے محترم لوگ بیٹھے تھے، پھر شناخت ہو جائے گی کہ میں کس کے لیے کہہ رہا ہوں، پھر وہ برا مان جائیں گے، پھر میری مصیبت ایک نئی روز ایک نئی مصیبت میرے لیے تیار ہوتی ہے، آپ یقین جانیں۔ لیکن میں بھی مصیبتیں سہ سہ کے، یا یوں کہیے کہ پکا ہو گیا ہوں، یا یوں کہیے ڈھیٹ ہو گیا ہوں، جو آپ کی مرضی کہہ لیجیے، مجھے کوئی آپ سے شکایت نہیں ہوگی۔ تو ایک بڑی معتبر جگہ بیٹھے تھے، جب میں نے مسنگ پرسن کا قصہ چھیڑا تو مجھے یہ یقین تھا کہ یہ میرے لوگ تو میرا ساتھ دیں گے، قسم کھا کے کہہ رہا ہوں ممبر سے، ایک آدمی نے بولا، سب بڑے بڑے لوگ تھے، سب قومیات کے لوگ تھے، کسی میں جرت نہیں ہوئی کہ میری آواز میں آواز ملا دیتا۔ یہ اپنا جگر کا درد ہے جو آپ کو بتا رہا ہوں۔ پھر لوگ ہم سے کہتے ہیں کیا کر رہے ہو، کدھر جا رہے ہو، کیا ہوگا ہمارے بچوں کا، کیا ہوگا، یہ حال بتا رہا ہوں آپ کو۔ کتنے لوگ تھے اس بڑے جگہ پہ جہاں میٹنگ تھی، میں بول رہا اس امید پر بول رہا تھا کہ چلو یہ نہیں بول رہے میں بولتا ہوں، یہ میرا ساتھ تو دیں گے، مگر سب خاموش۔ کیا کرے پھر آدمی، کہاں جائے؟ پھر لوگ کہتے ہیں آغا آپ کیا کر رہے ہیں، آغا آپ کیا کر رہے ہیں، آغا کیا کرے گا بیچارہ اکیلا، کچھ بھی نہیں کر سکتا، انبیاء نہیں کر سکے، رسول نہیں کر سکے، پیغمبر نہیں کر سکے، میں کیا کروں گا؟ میرے پاس ایک زبان ہے جب تک چل رہی ہے جناب، میں سمے تمار کو یاد کر کے بولتا رہتا ہوں کہ کبھی تو کٹے گی، خاموش ہو جاؤں گا، جب تک چل رہی ہے جب تک تو بولتے رہو۔ ان مظلوموں کے لیے کون بولے گا، ان مظلوموں کے لیے کون آواز اٹھائے گا؟ سب محافظ کار بن گئے، سب کے تحفظات ہیں، میں کیوں بولوں، میں کیوں بولوں، میں کیوں بولوں، میں تو بولوں گا بھائی، جب تک زبان چل رہی ہے میں بولوں گا ان کے لیے، کوئی بولے یا نہ بولے، مجھے اس کا کوئی صلہ بھی نہ پہلے درکار تھا، نہ آج درکار ہے، نہ کل درکار ہوگا، یہ سب محفوظ ہو رہا ہے۔ میری شہزادی کونین کی بارگاہ میں گناہگار آدمی ہوں، شاید میرا کوئی عمل، میرا کوئی جملہ میری شفاعت کا باعث بن جائے کہ چلو مظلوموں کے لیے آواز تو اٹھائی تھی، شاید میں بخش دیا جاؤں۔ میں تو اس لیے بولتا ہوں، مجھے کسی سے کوئی صلہ درکار نہیں، صلہ کیا ملنا، اور الٹا ہوتا ہے میرے ساتھ تو، لیکن اس پر بھی میں خوش ہوں، میں مطمئن ہوں، میں جانتا ہوں کہ ان کاموں میں تو یہی ہوگا، ان کاموں میں تو ایسا ہی ہے بھائی، کوئی جرم کر کے کہتا ہے۔ اب یاد دیجیے، آپ کا ماحول بدل دوں، آپ پریشان ہو گئے، نہ پریشان ہو، میں آپ کو واپس کسی اور ماحول میں لانا چاہتا ہوں۔ کوئی جرم کر کے، ڈکیتیاں مار کے، مال کھا کے، اسمگلنگ کر کے، منی لانڈرنگ کر کے، فخر سے کہتا ہے کہ ایسا تو ہوتا ہے ان کاموں میں، ہے نا؟ اور خدا کا لاکھ لاکھ شکر ہے، ہم مظلوموں کے لیے آواز اٹھا کے جب مشکلات کا سامنا کرتے ہیں تو فخر سے کہتے ہیں کہ ایسا تو ہوتا ہے ان کاموں میں۔ یا علی، یا نہ منہ چھپا کے جیے ہم، نہ سر جھکا کے جیے، نہ منہ چھپا کے جیے ہم، نہ سر جھکا کے جیے، ستم گروں کی نظر سے نظر ملا کے جیے۔ اب ایک رات اگر کم جیے تو کم ہی سہی، اب ایک رات अगर कम जिए तो कम ही सही, यही बहुत है कि हम मशाले जला के जिए। इतनी ही बुलंद आवाज से सलवात भी नहीं फरमाइए मोहम्मद आले मोहम्मद पर। मुतमईन रहो, आजादारो, इत्मीनान रखो, ये हसन जफर को जो मेरे अंदर है मरने नहीं दूंगा मैं आखिरी सांस तक। नहीं मरने दूंगा इंशाल्लाह, आखिरी सांस तक नहीं मरेगा ये हसन जफर, इत्मीनान रखो इंशाल्लाह। बस दुआ करते रहा करो, अल्लाह साबित कदम रखे, मुझे किसी चीज की कोई परवाह नहीं है। इस रास्ते में मर जाऊंगा ना तो यही तो जिंदगी है मेरी, मैं जिंदा रहना चाहता हूं, मैं मरना नहीं चाहता। मैं चाहता हूं कि इसी रास्ते में मरूं ताकि मेरा मौला मुझे हमेशा जिंदा रखे, मरूं नहीं, वरना तो मर जाते हैं लोग, अपनी जिंदगी में ही मर जाते हैं, जिंदा होते हैं जिंदा लाशों की तरह फिर रहे होते हैं। और इस राह में मरने वालों को कभी हुसैन ने मरने दिया? खैर, वो जनाब यूसुफ की कैद से बात कहां निकल गई, बात तो कुछ और करना चाह रहा था। नहीं, असल में तो बात मैं यही करना चाह रहा था, सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। शुक्र है उस परवरदिगार का, लाख लाख शुक्र है कि ऐसी बातें करने में कभी मेरी जबान में लग्जिश नहीं आती, अल्हम्दुलिल्लाह, ना पाए सुबात में लग्जिश आती है। आइए, इतना बड़ा इम्तिहान दिया जनाब यूसुफ ने, भूल गए कैद में डाल के लोग, तो भाई कोई आदमी था जिसको जेल में डाल दिया, कसूर भी नहीं उसका, कसूर तुम्हारी घरवाली का, कसूर तो किसी और का था ना भाई, कसूर किसी और का, भुगत रहे जनाब यूसुफ जैसे आज होता है कि करता कोई है तोहमत किसी के ऊपर लगा दी जाती, ये भी डर है आजकल, जानते हैं ना, ये सब डर है, ये सब डर है, किसी को फंसाना हो, उस जमाने से ये साजिशें चल रही हैं, किसी भी शख्स को, बेचारे को, शरीफ आदमी को, बेगुनाह को फंसाना हो ये तोहमत लगा दो। अब वो बेचारा चीखता रहे कि भाई खुदा के वास्ते, अल्लाह के वास्ते मैंने ऐसा नहीं किया, उसकी आबरू गई, उसकी इज्जत गई, उसका ख़ानदान शर्मिंदा, वो शर्मिंदा, उसके बच्चे शर्मिंदा, मुँह छुपाते फिर रहे। मैंने ऐसे भी केस देखे हैं ज़दारो, ऐसे भी केस देखे, खुदा उन लोगों को हिदायत दे जो इनके शैतानी दिमाग ये साजिशें तैयार करते हैं, इस किस्म की साजिशें तैयार करते हैं। तो जनाब यूसुफ अलैहिस्सलाम के साथ क्या हुआ, तो अल्लाह तसल्ली दे रहा है ऐसे मजलूमों को कि देखो अल्लाह के नबी के साथ ये किया, उस पर तोहमतें लगाइए, उस पर तोहमत, खुद मुजरिम, खुद गुनाहगार, तोहमत किस पे लगा दी जनाब यूसुफ पे कि अगर कोई तेरे हरम के साथ ऐसे करे तो क्या होगा। हालांकि बात भी खुल गई, अजीज मिस्र को भी मालूम हो गया कि मेरी घरवाली ही जनाब जुलेखा, मैं अब इतराम से नाम ले रहा हूँ, लेकिन वो जो मैं कह रहा हूँ उससे पहले का वाक्य है, वही बोल, वही है सब कुछ। लेकिन फिर भी जनाब यूसुफ दुआ करते हैं, दुआ करते हैं, बारे इलाहा इससे बेहतर है मुझे जिंदान में डाल दें, मुझे अजीज है जिंदान, मुझे जिंदान अजीज है, मैं ये बर्दाश्त नहीं कर सकता जो मेरे साथ हो रहा है। अल्लाह ने दुआ कबूल, ये फिर रोज आजकल हो रहा है, कोई तार वार हिला देता है मेरा ख्याल है। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। भैया वो तार वार जरा देख के बैठा बैठा करो भाई, उधर ही तार है वहीं पे कोई हिलजुल हो जाती है, रोजाना वहीं हो रही, हाँ ये कुछ हिलजुल हो रही है, जरा तार को संभालो भाई, इसका कुछ और सिस्टम करें, तार के सारा टेम्पो टूट जाता है, भूल जाता हूँ क्या कह रहा था। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। कितने साल जिंदान में, तोहमतें लग रही हैं, दुआ करते बार इलाह मुझे जिंदान अजीज है वहीं भेज दे। इस आज़ादी से, जिंदा रहने से, वो कैद की आज़ादी बहुत अच्छी है, बहुत अच्छी, सारी दुनिया के भकेड़ों से आज़ाद, कुछ नहीं है, अंदर है जेल में, कोई बात, सुकून। खैर जनाब, जनाबे यूसुफ अलैहिस्सलाम 7 साल या 9 साल जितने अरसे भी जेल में रहे, बादशाह ने ख्वाब देखा। अब आइए निज़ाम की तरफ आ रहा हूँ, माजरत चाहता हूँ, वो जो आज 2-4 बातें की ना, उन बातों को करने के लिए 5-6 दिन मैं ज़मीन हमवार करता हूँ ताकि मैं वो बातें कर तो सकूँ। मैं फिर साफ आपसे खुद कह रहा हूँ कि मैं ज़मीन हमवार करता हूँ, वो असल बातें वो थी जो मैं कर गया, वही करनी थी मुझे, और अब ये अपने मजमून के मुताबिक आपको लाना चाहता हूँ कि जनाबे यूसुफ अलैहिस्सलाम के पास ख्वाब आया, बादशाह ने ख्वाब देखा, क्या ख्वाब देखा, 7 सूखी गायें सेहतमंद गायों को खा गई और 7 सूखी बालियाँ 7 हरी बालियों पर लिपट गई, यानी उन्हें खा रही हैं। बादशाह ने अपने सहाबा उलमा को जमा किया, تمام درباریوں کو، وزیروں کو، مشیروں کو، نجوموں کے، تمام کہ بھائی میں نے یہ خواب دیکھا. اس نے کہا بھائی تو خواب پریشان ہے، میں نے تو سمجھ میں آ رہا کیا خواب دیکھ لیا تو نے بھائی، کہ سات سوکھی گائے، موٹی ہٹی کٹی صحت مند گائے کو کھا رہی ہیں، کیسے کھا لیں گی، اور سات سوکھی بالیاں جو یا گندم کی سات ہری بھری گالی بالیوں کے گرد لپٹ گئیں، یہ خواب پریشان ہے ہمیں نہیں معلوم. ایک دم اسے یاد آیا جو بھول چکا تھا یوسف کو، جسے یوسف نے رہائی کی بشارت دی تھی، خبر دی تھی، اسے ایک دم یاد ہے. او ہو، میرے مجھ سے وعدہ لیا تھا یوسف نے کہ ذکر کرنا، میں بھول گیا، شیطان نے مجھے بلا دیا. ایک دم یاد آیا خواب کی بات پہ کہ عزیز مصر، میں جانتا ہوں ایک آدمی کو جو زندان میں، اتنی اجازت دے زندان میں جاؤں، تیرے خواب کی تعبیر لے کر آؤں. پہنچ گیا زندان میں، جناب یوسف سے کہا کہ بھائی وہ بادشاہ نے ایسے ایسے خواب دیکھا ہے، وہ سب پریشان ہے، کسی کی سمجھ میں نہیں آ رہا. جناب یوسف علیہ السلام نے کہا کہ جاؤ اس کو کہو کہ سات سال بہترین زراعت غلہ ہوگا، بہترین زراعت تمہارے پاس ہوگی، اس کے بعد سات سال قحط سالی کے، کچھ بھی نہیں اگے گا، قحط سالی، بھوک پیاس بارش پہ، یہ تعبیر ہے. تو بہتر یہ کہ جو سات پہلے سال ہیں اس کے غلے کو جمع کر لیا جائے، تھوڑا تھوڑا خرچ کیا جائے، جب سات قحط کے سال ہوں اس میں پھر اس جمع شدہ غلے کو نکال کے وہ سات سال گزارو، پھر انشاءاللہ سات سال وہ قحط کے سات سال کے بعد اللہ رحمت نازل کرے گا اور تمہاری پریشانی دور ہو جائے گی. یہ دوڑا دوڑایا آ کے بتا دیا، کہا اس کو بلا کے لاؤ، بلا کے لاؤ. پہنچے تو جناب یوسف نے کہا پہلے سے جا کے پوچھو ان عورتوں کا حال جن عورتوں نے اپنے ہاتھ کاٹے تھے، یاد ہے نا جناب یوسف کو دیکھ کے ہاتھ کاٹ لیے تھے نا، جناب زلیخا پہ الزام لگایا تھا، یعنی مذاق اڑاتی تھیں وزیروں کی بیویاں، درباریوں کی بیویاں، کہ جناب معاذ اللہ کہ دیکھو زلیخا ایک نوجوان کے محبت میں گرفتار ہو گئی، ماں مجھے معاف کر دیجئے گا، لیکن میں کیا کروں، وہ سمجھانے کے لیے بات اتنی ہو، قرآن کا واقعہ ہے، قرآن میں لکھا ہے، سورہ یوسف جا کے پڑھ لیجئے گا. تو جناب زلیخا نے کہا اچھا، سب کو بلایا، سب کے ہاتھ میں ایک ایک نارنجی دی اور چاقو دی، کا جب میں کہوں جب کاٹنا. پھر حکم دیا جناب یوسف کو لے کر آؤ. جیسے ہی یوسف داخل ہوا اس نے کہا کاٹو نارنجی، کاٹو نارنجی، کے ساتھ اپنی انگلیاں کاٹ دیں. یہ قرآن کہہ رہا ہے، یہ کہانی نہیں ہے، یہ قصہ نہیں ہے، یہ قرآن کہہ رہا ہے، قرآن کہ انگلیاں کاٹ لیں. او کیا کہا انہیں، یہ بشر نہیں ہے، یہ آدمی نہیں ہے، یہ تو کوئی ملک ہے، ملک. اتنے حسین تھے جناب یوسف. تو جناب یوسف نے کہا پوچھو اس قصے کو. اس نے کہا یہ کون سا قصہ ہے عورتوں کا؟ تو زلیخا نے بتایا ایسا ایسا ہوا تھا. پھر جناب یوسف آئے کہ جس جرم میں تو نے مجھے اندر ڈالا، جیل میں ڈالا، زندان میں ڈالا، وہ جرم تو میں نے کیا ہی نہیں تھا، میں نے کب کیا تھا جرم؟ اور یہ تو ہم بہت بھگتتے آئے ہیں، سن 77 سے 78 سے بھگتتے رہے کہ جو جرم نہیں کیے ان کی سزائیں کاٹتے رہے ہمارے لوگ، ہمارے ساتھی، ہمارے ساتھ مل کر، اور کیس بھی ایسے ایسے بنتے تھے. سبحان اللہ، ضیاء الحق کا زمانہ آپ جانتے ہیں، اسے دنیا کو یہ بتانا تھا میرے پاس کوئی سیاسی قیدی نہیں ہے، میرے ایک دو دوست یہاں بھی بیٹھے ہیں مسکرا رہے ہیں کیونکہ وہ بھی میرے ساتھ جیل میں تھے، ان پہ بھی بھینس چوری کا الزام تھا. اکیلے میں بتا دوں گا سب کے نام، وہ بڑے خوش ہوتے ہیں میری مجلسوں میں بیٹھتے ہیں، آ کے ان کو پرانا زمانہ یاد آتا ہے. تو کسی پہ چوری کا الزام، کسی پہ اسکول کا سامان اٹھا لے جانے کا الزام، کسی پہ الماریاں اٹھا لے جانے کا الزام، ان الزاموں میں جیلوں میں ڈالا جاتا تھا ضیاء الحق کے دور میں، کیونکہ وہ دنیا کو بتانا چاہتا تھا کوئی سیاسی قیدی نہیں ہے میرے پاس، یہ تو سارے کرمنل ہیں. سمجھ گئے آپ؟ تو ابھی جب دھمکایا جاتا ہے تو یہی کہ یہ نہیں ہوگا کہ آپ پہ کوئی سیاسی کیس بنے گا، آپ پہ یہ کیس ڈالے جائیں گے، تو ہم کہتے ہیں ڈال دو بھائی، کیا کیا جائے. جناب یوسف علیہ السلام پہ جب ایسے کیس بن گئے، ہم کی طرح بھائی، سمجھ میں آ گئی ہماری بات؟ جناب یوسف نے کہا یاد کرو کیا کیا تھا. خیر سارا واقعہ کھل گیا، جناب زلیخا نے اعتراف کر لیا کہ نہیں، اب جب سچ سامنے آ گیا ہاں تو بات یہی ہے کہ غلطی میری تھی. لیکن اس غلطی کے اعتراف میں جناب یوسف کی نوجوانی زندان کی نظر ہو گئی. اس کے بعد کیا کہتا ہے یہ؟ قال انک لدینا مکین امین. اے یوسف، آج سے تم میری بارگاہ میں مقرب ترین امین ہو، مقرب ترین ہو میرے بارگاہ، میرے سب سے قریب ہو، میرے وفادار ہو، اور میرے امین ہو، میرے محافظ ہو، میرے رازوں کے محافظ ہو. تو جناب یوسف نے کیا فرمایا؟ جناب یوسف فرماتے ہیں قال اجعلنی، اے مجھے قرار دے دے، کہاں پہ؟ خزائن الارض، جو زمین کے خزانے ہیں اس پہ مجھے وزیر یا محافظ بنا دے. کیوں؟ اس لیے کہ انی حفیظ علیم, میں ان خزانوں کی حفاظت کرنے والا بھی ہوں اور میں علم بھی رکھتا ہوں, جانتا ہوں کہ انہیں کیسے محفوظ رکھنا ہے. تو سب سے پہلے کون سی وزارت مانگی جناب یوسف نے؟ کہ پورا سسٹم تو میں بدل نہیں سکتا, اس کا عزیز مصر کا سسٹم پتہ نہیں کب سے چلا رہا ہے, ہاں اگر خزانہ کنٹرول میں ہوگا میرے, یہ اختیار مجھے دے دے تو میں کسی کو بےمانی نہیں کرنے دوں گا. سارا بےمانی کرپشن کہاں سے شروع ہوتا ہے؟ مال سے. اگر وزیر خزانے چور کا بچہ ہو بھاگ جائے. اب سمجھ میں آ گئی بات؟ اب تو ہنس لیجئے, تھوڑا سا مسکرا دیجئے. آپ صلوات بھیجیے محمد آل محمد پر. آج میں نے آپ کو نہ معلوم کیا کیا باتیں کر کے پریشان کر دیا, لیکن اب سمجھ میں آ گئی بات کہ وزیر خزانہ کیوں بنے, کیوں خزانوں کو مانگا؟ جانتے تھے کہ پوری سلطنت, عوام کی بھوک پیاس, خوشحالی بدالی سب کا انحصار خزانوں پر ہے, لہذا خزانوں کی حفاظت ہوگی سب ٹھیک. اور پھر امین ہیں, کہہ دیا عزیز مصر نے کہ جو آپ کریں گے وہی ہوگا, کیونکہ میں نے آپ کو امین پایا. امین کیسے پایا؟ یاد ہے نا جناب یوسف نے کیا فرمایا تھا کہ اے بادشاہ تو نے مجھے خامخواہ میں سزا دی, حالانکہ میں نے تیرے ساتھ کوئی خیانت نہیں کی تھی, یعنی تیرے گھر والے تیار تھے مگر میں نے خیانت نہیں کی تھی, کیونکہ تو نے میرے ساتھ نیکی کی تھی, تو نے مجھے اپنے گھر میں پناہ دی تھی. کیسے ہو سکتا تھا کہ میں تیرے ساتھ خیانت کرتا؟ بس اسی بات پر عزیز سمجھ گیا تھا کہ خزانوں پر اس سے بڑا امین کوئی نہیں ہو سکتا جس نے میرے حرم کے ساتھ خیانت کا موقع ملنے کے باوجود خیانت نہیں کی. وہ بس اس قوم کی دولت کے ساتھ بھی خیانت نہیں کرے گا. اب سمجھ میں آیا؟ دنیا کا کوئی بھی ملک ہو خزانے پر دیکھ کے بٹھانا, خزانوں پر. پھر کہتے ہو دین کہاں ہے, دین کہاں سے نافذ ہوگا؟ دین کہتے لاؤ نا, اس کی تو داڑھی بھی تھی ابھی بھی رکھی ہوئی ہے, پتہ نہیں ہے کہ نہیں ہے, بھیس نہ بدل کے بھاگتا پھر رہا ہو کہیں. خیر اللہ سب کو محفوظ رکھے. پروردگار توبہ کرتا ہوں اس ممبر سے بیٹھ کے, معبود معاف کر دے. یہ بھی ایک عبرت ہے, عبرت یہ زندگی ہے. کروڑوں اربوں کا نقصان پہنچانے والے ان لوگوں کو, اس جگہ پہنچانے والے کے بیچارہ کوئی بجلی کا بل دینے کے قابل نہیں رہا, اس ملک میں پانی پینے کے قابل نہیں رہا, خریدنے کے قابل نہیں رہا, کرے کیا؟ کچھ بھی نہیں ہے. کون ذمہ دار ہے؟ آج منہ چھپاتے پھر رہے کیا؟ کہاں کہاں وہ دولت کیا کام آ رہی تمہیں؟ ذلیل کر رہے ہیں بچے بچے, ذلیل کر رسوا ہو رہے ہیں سڑکوں پہ, کیونکہ خیانت کی ہے قوم کے ساتھ, قوم کے مال کے ساتھ. اور جس نے کی ہے یاد رکھو وہ ایک تو مثال بن رہا ہے, پتہ نہیں کتنے یہاں بھی ہیں اور وہ ابھی بھی یہ سمجھ رہے ہیں ڈھیٹ بن کے ہم تو چھٹ جائیں گے, ہم تو پھر آ جائیں گے. بھئی ایسا تو ہوتا ہی ہے نا, کیا پست لوگ ہیں یہ, کیا ڈھیٹ لوگ ہیں یہ, یعنی ان کو شرم و حیا نام کی کوئی چیز ہی نہیں ہے ان کے پاس. خیر یہ لفظ بھی ان کے آگے بے حقیقت ہیں, یہ لفظ بھی سن کے ہنس رہے ہوں گے, عجیب پاگل مولوی ہے, مجھے پاگل کہہ رہے ہوں گے الٹا. صلوات بھیجیے محمد آل محمد پر. نہیں اتنی آہستہ سے صلوات بھیجنے کا مطلب یہ ہوتا ہے کہ آپ خامخا کی باتیں کر رہے ہیں, بلند آواز سے ایک صلوات بھیجیے محمد
حیدری
حیدری
بلند
اللہ صلی محمد. بس خزانوں پر کنٹرول ہوا جناب یوسف کا, سب بھاگ لیے جتنے بےمان تھے, جانتے تھے کہ اب یوسف آ گیا, یوسف امین ہے, یہ بادشاہ سے خیانت نہیں کرے گا, لہذا سارا نظام جناب یوسف کے ہاتھ میں. اور آہستہ آہستہ کہاں تک کہ پوری مملکت عزیز مصر نے یوسف کے حوالے کر دی. وَكَذَلِكَ مَكَّنَّا يُوسُفَ عَلَى الْأَرْضِ فِي الْأَرْضِ, اور ہم نے اس طرح یوسف کو اقتدار دیا زمین پر, ایسے اقتدار دے دیا. کیوں؟ امین ہے نا. کیا کیا؟ وہ جو 7 سال تھے خوب غلہ اگ رہا ہے, کہا دیکھو اس غلے کو کاٹنا مت, بس جو ضرورت کیا وہ کاٹو, کاٹو گے جلدی خراب ہو جائے گا, محفوظ گودام بنوائے جائیں, ان گوداموں میں رکھا جائے, باہر نہ بھیج دو. 20 روپے کلو والی شکر 100 روپے ہمیں مل رہی ہے, کہ انہیں ڈالر چاہیے, انہیں کیا چاہیے؟ ڈالر. 2 شوگر مل تھے میرے بچپن میں, مجھے یاد ہے پڑھایا جاتا تھا, اتنے 2 مشہور شوگر مل تھے ان کا نام, اور پورے پاکستان میں شکر ہی شکر تھی, کسی کو شوگر کا مرض بھی نہیں تھا. अब आधी कौम तो वैसे ही शुगर नहीं खाती, उसके बावजूद शुगर 100 रुपये किलोमीटर है ना, आधी कौम को तो वैसे ही शुगर हो गई है, तो वो तो शुगर और कुछ को फैशन में हो गई है, यानी ज़्यादा शक्कर खा ली तो भाई स्टेटस ख़राब हो जाएगा, नहीं ज़रा कम बस दिखा दीजिए ऊपर से, क्यों भाई शुगर नहीं है तो नहीं मगर एहतियात। हम उनके सामने देहाती लगते हैं जब 3 चमचे शक्कर डालते हैं। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर जी। अब अजीज अब्बास में खजानों पर, लिहाजा गल्ले जमा करो और बराबर से मिलेगा, चाहे यूसुफ हो चाहे अजीज मिस्र हो। देखो जब मुझे अमीन बनाया है तो मेरी जिम्मेदारी के खुशहाली में बराबर, खुशहाली में बराबर, सबको बराबर का हिस्सा। कितने घर के अफराद हैं उतना, कम्युनिज्म नहीं सोशलिज्म नहीं, जितने अफराद हैं सलाहियत के मुताबिक भी, बाज वक्त सलाहियत के मुताबिक भी नहीं, क्योंकि सलाहियत नहीं है मगर जरूरत तो है ना उसकी, खाना पीना बुनियादी जरूरत तो है ना उसकी, गंदुम तो चाहिए, रोटी तो पकाने को चाहिए, सालन तो चाहिए, सब्जी तो चाहिए, लिहाजा बराबर से मिलेगा। यूसुफ बैठे, किसी को कम नहीं किसी को ज्यादा नहीं, जितना महल में उतना ही बाहर, लोग खुश हैं, खुश हैं लोग, इसलिए इसलिए जनाबे यूसुफ की कनाअत की सब्र की नसीहत को कबूल कर रहे हैं, क्योंकि जानते हैं कि जितना हमें मिल रहा है उतना ही यूसुफ अपने लिए भी रख रहा है, उससे ज्यादा नहीं रहे यूसुफ। ये 7 खुशहाली के साल, वरना लोग कहते ना कभी इतनी खुशहाली है इतना गल्ला है, कम क्यों दे रहे हो, कम नहीं तुम्हारी जरूरत के मुताबिक क्यों, अभी सख्त वक्त आने वाला है, सख्त वक्त आने वाला है, सख्त वक्त के लिए बचा के रखो, मुश्किल वक्त के लिए बचा के रखो। कहत के साल शुरू हुए, बारिश बंद बारान बंद, उन 7 सालों में यूसुफ ने अपनी रियाया को कोई तकलीफ नहीं होने दी, क्यों, अच्छे वक्तों में बुरे वक्तों का सामान कर लिया था। हमारी तरह नहीं कि बुरा ही बुरे वक्त का सामान करके चले गए आने वाली नस्लों के लिए। अब कोई सीधा करना भी चाहे तो सीधा हो ही नहीं सकता, ये भी तय है, ये बता दूं आपको, इतना आसान नहीं है सीधा करना। रगो पे में सरायत कर चुका है करप्शन, रगो पे में खून की तरह दौड़ रहा है, जिसमें खून की तरह दौड़ रहा है इस मुल्क में करप्शन। लिहाजा मोजज़ा हो तो हो जाए, वरना मुझे तो मोजज़ा होता नजर नहीं आ रहा यहाँ पर। बाकी अल्लाह मालिक है, वो कारसाज है, हम तो दुआ ही करते हैं अपनी सरजमीन के लिए हमेशा, आज भी दुआ कर रहे हैं परवरदिगार आलम हमारे वतन को सरसब्ज और शादाब रखे। और अभी अगर मैं डैम की बात करना शुरू कर दूंगा, लोग कहेंगे लो जी तो ये तो चीफ जस्टिस की जबान बोल रहे हैं, ये तो हुकूमत की जबान, खुदा के बंदो ये किसी की जबान नहीं है, ये वक्त की जबान है, ये वक्त की जबान है, तुम्हारी मेरी जरूरत है। इन बदमाशों ने 70-71 साल में यही तो किया कि खुश्क साली के सारे सामान पैदा करके चले गए, सब खा गए, कुछ नहीं छोड़ा। अब जरूरत है, जरूरत है, जरूरत। खुदा के बंदो, जो थोड़ा सा भी पढ़ा लिखा है वो मेरी बात को जानता है, मानता है, समझता है कि क्या होने वाला है आगे पानी का हाल, जरूरत है ये डैम बनना। लेकिन जो मुस्टंडे खा चुके अरबों खरबों, वो बनने देंगे, वो एजेंट दुश्मनों के जिनकी ड्यूटी है, खबरदार बनने ना देना डैम, बनने ना देना। 70 साल हमने अरबों डॉलर तुम पे खर्च किया है और ये बन जाए, ये कैसे होगा सर। इतने सालों तक हमने एक आदमी पे इन्वेस्ट किया, मैं की तकरीर सुन रहा था, पड़ोसी मुल्क के वजीर दाखिला था, पता नहीं वजीर खारजा था, सेक्रेटरी खारजा था, क्या था, उसकी क्लिप सुन रहा था कि हमने करोड़ों अरबों इसके ऊपर खर्च किया, हम कैसे जाने देंगे। वो कह गया, गलती से गले में पड़ गई, इनके पता चल गया कि उनका एजेंट है, ये हमारा है ही नहीं। तो जिस मुल्क के हुक्मरान एजेंट हो, क्या होगा उस कौम का हाल, कहाँ जाएगी वो कौम। लिहाजा इसको ये ना समझना कि किसी की हिमायत या मुखालिफत में कर रहा हूँ, यकीन मानो पता नहीं क्या हो जाएगा अगर ये डैम्स वगैरह नहीं बने, ना मालूम क्या हो जाएगा आपके साथ, किस तरफ चला जाएगा ये मुल्क। लेकिन नहीं, क्योंकि पैसा खाया हुआ है किसी का, उनकी ज़बान बोलनी है, अपने मुल्क की नहीं। वो हमसे ज़्यादा बड़ा हुकूमतों के खिलाफ बोलने वाला कौन है, आज ही बोला हूँ, अभी बोला हूँ, थोड़ी देर पहले बोला हूँ, और जिसको बोला हूँ वो भी जानते हैं, बाहर ही खड़े हैं सारे, सारे बाहर ही खड़े हैं। कभी मुझे डर है एजेंसियों का, ना कल डर था ना आज डर था, मैं तो खुद इस चक्कर में रहता हूँ, पकड़ के अंदर डालो ना बाहर की मुझे खबर होगी, ना मेरा दिल जलेगा ना खून खोलेगा, आराम से अंदर पड़ा रहूँगा, पकड़ते भी नहीं मनुष्य। हाँ वो कहते हैं बाहर तुम तकलीफें झेलते रहो, अंदर तो सुकून ही सुकून है भाई। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। बाहर तो परेशानी है, परेशानी है, बाहर तो सुबह से शाम तक मुसीबत ही मुसीबत है, अंदर आराम से पड़े रहेंगे, बोले जाओ जान छुट्टी, लेकिन नहीं पकड़ते, क्योंकि अजियतें देना है ना, अजियतें देना। تو یہ ہے وہ قفس، یہ ہے وہ قید خانہ، کروڑوں لوگوں کا قید خانہ ہے یہ، جس میں باضمیر آدمی کے لیے دن گزارنا بڑا مشکل ہے، صبح سے شام اور شام سے صبح کرنا ایک باضمیر انسان کے لیے بڑا مشکل ہو جاتا ہے، کیسے دن کاٹوں، کیسے زندگی کا یہ ایک دن کاٹوں، لیکن بس اللہ کی بارگاہ میں دعا ہے کہ ایسے جتنے بھی لوگ ہیں، میں تو بڑا گناہگار انسان ہوں، پروردگار ان کو صبر دے، ان کو ہمت دے، ان کی توفیقات میں اضافہ فرمائے۔ تو بس جناب یوسف نے ایک نظام قائم کر کے بتایا، اور کسی پہ جبر نہیں کیا، کیا میری حکومت آ گئی پڑھو کلمہ، نہیں، اسی زمانے میں وہاں دیگر مذاہب کے لوگ ہیں، بت پرست ہیں، جن سے بحث ہے، جن سے مباحثہ ہے، جن سے مناظرہ ہے، لیکن جناب یوسف علیہ السلام نے کسی پہ جبر نہیں کیا، کسی پہ جبر نہیں، اپنی مرضی سے قبول کرو، آ جاؤ، اللہ ایک ہے، لا الہ الا اللہ، لیکن نظام قائم کر کے بتایا، بتایا نا، جب تک جناب یوسف رہے نظام رہا، حق و انصاف کو 7 سال قحط سالی کے لوگوں نے اطمینان سے گزار دیا، کیوں، جتنا اس وقت ملتا تھا جب خوب غلے اگ رہے تھے، اتنا ہی جب ملا جب قحط سالی، کیوں، جناب یوسف نے پلاننگ کی، منصوبہ بندی کی کہ آگے کے لیے کیا ہوگا، پھر اس کے بعد خوشحالی کا دور آ گیا، لوگ خوش ہوئے، بتایا کہ یہ دین ہے، یہ وہ دین ہے جو میں لے کر آیا ہوں، کہ کسی کا استحصال نہ کرنا، کسی پہ جبر نہ کرنا، نہ دین کے معاملے میں، نہ اور کسی میدان میں ظلم و جبر نہ کرنا۔ سوشلزم نہیں ہے، کمیونزم نہیں ہے، آپ اس کو نام دے دیجئے کمیونزم کا، آپ اس کو نام دے دیجئے سوشلزم کا، کب کی پیداوار ہے سوشلزم کمیونزم، مارکس کب پیدا ہوا ہے، کارل مارکس، اور پیچھے چلے جائیں گے دو چار، وہ تاویلے کر کے اور تھوڑے سے نام لے آئیں گے دو چار، لیکن یہ نظام کب کا ہے؟ قرآن بتا رہے کہ یہ نظام جو تم اب کہہ رہے ہو عدل اور مساوات کا، یہ میرا پیغمبر یوسف لے کر آیا تھا، اس نے نافذ کر کے بتایا تھا، اسی نظام کو موسیٰ نے نافذ کر کے بتایا، اسی نظام کو یوشع بن نون نے نافذ کر کے بتایا، اسی نظام کو جناب داؤد نے نافذ کر کے بتایا، اسی نظام کو جناب سلیمان نے نافذ کر کے بتایا، کہ یہ دین ہے جس میں کبھی کوئی تبدیلی آنے والی نہیں، ایجادات کا مسئلہ نہیں، حقوق انسانی کا مسئلہ ہے، دین کہتا ہے زمانہ کوئی بھی ہو ہر انسان کو اس کا حق پہنچنا چاہیے، اگر انسانوں کو ان کا حق ہی نہیں مل رہا تو کون سا، اس لیے میرا مولا، بس ختم کیا میں نے آپ کی ضرورت، اس لیے میرا مولا جب شام کو اٹھتا ہے تو بیت المال کو میں جھاڑو پھیر کے اٹھتا ہے، کچھ بچا تو نہیں، چین نہیں آتا علی کو جب تک سب کو ان کا حق نہ پہنچوا دے، علی سب کو حق نہ، علی کو چین نہیں آتا، اس لیے لوگ گھبراتے تھے، یہ کیا ہوا ہم سے، ہم نے علی کی حمایت کر دی، علی تو شام کو جب تک صاف نہ ہو بچا تو نہیں، اگر بچا ہے تو کس کا ہے، ہاں وہ سامان الگ ہے جس کی ضرورت ہے اس مملکت اسلامیہ کو، لیکن جو حقوق ہیں جس کمرے میں حقوق دینے وہ صاف ہونا چاہیے، شام تک پہنچا دو حق، اگر کسی کو حق نہیں پہنچا، ایک چھوٹا سا واقعہ پہلے بھی میں نے پڑھا تھا لیکن مصائب سے ربط دینے کے لیے پڑھنا چاہ رہا ہوں آپ کے سامنے، چھوٹا سا واقعہ، اچھا عالم لوگوں کو تھوڑا سا اس پہ وہ بھی ہو جاتا ہے کہ بھائی یہ ایسے کیسے ہوگا، لیکن ایسا ہے، پریشانی کی کیا بات ہے، ہم بتا دیں گے کہ ایسا کیوں ہے، دیکھیے ایک سسٹم ہے نا، ایک سسٹم ہے، حکومت ہے جس میں عمال ہیں، عمال یعنی عامل، سب کی ڈیوٹیاں ہیں نا الگ الگ، جیسے اللہ نے ایک نظام بنایا ہے، اس کے فرشتے ہیں، اس کے ملائکہ ہیں، اس کے انبیاء ہیں، اس کے پیغمبر ہیں، تو حکومتیں بھی ایسی چلتی ہیں، ساری حکومتیں معصوم کوئی معجزے سے تھوڑی چلاتا ہے، ہاں اختیار ہے ولایت کا لیکن معجزے سے تھوڑی چلاتا ہے، سسٹم ہے نا، وزیر ہیں، عامل ہیں، مشیر ہیں، شہر چلانے والے ہیں، اور سربراہ ہیں، انتظامی سربراہ ہیں، پورا سسٹم ہے، آپ پڑھ لیجئے تاریخ، ایک سسٹم کے تحت مولا نے والی مقرر نہیں کیا، سب کے نام موجود ہیں، کس کو کہاں کا والی بنایا، کہاں کا والی بنایا، ایک دن بازار سے گزر رہے ہیں، ایک بڑھیا کو دیکھ لیا، وہ بڑھیا لکڑی ہے گٹھڑ، اٹھانے کی کوشش کرتی ہے، اٹھایا نہیں جاتا، ایک قدم چلتی ہے پھر رکھ دیتی ہے، ایک قدم، بڑھیا ہے، ضعیف ہے خاتون، مولا آگے بڑھے، آگے بڑھ کر کہتے ہیں اجازت دیتی ہے مومنہ میں تیری مدد کر لوں، وہ پہچان ہی نہیں، پہچانتی نہیں، کہتی خدا تجھے جزائے خیر دے اگر تو میری مدد کرے گا، مولا نے وہ لکڑی کا گٹھڑ اٹھایا، کہا میں آگے چلتا ہوں، تو پیچھے پیچھے آ، تو میرے پیچھے راستہ بتاتی جا، راستے میں پوچھا مولا نے اس سے، بڑھیا سے، کیوں کوئی تیرے گھر میں مرد نہیں ہے، عزادارو مجھے معاف کر دینا، ایک لفظ برداشت کر لو، برداشت کر لو. اس عورت نے جانتے کیا کہا؟ اس نے یہ جملہ کہا، خدا انصاف کرے علی کے ساتھ. دیکھیے کتنا بڑا جملہ ہے، اس کو برداشت کرنا بڑا مشکل ہے میں جانتا ہوں، لیکن اس بڑھیا نے کہا، میں تحریف کرنے کروں گا تو میں خائن ہوں، خیانت کروں گا، میں خیانت نہیں کر رہا. اس بڑھیا نے یہ کہا، خدا انصاف کرے علی کے ساتھ. مولا نے ایک دم کہا، کیوں، کیا کیا علی نے تیرے ساتھ؟ دیکھیے حاکم پر کیسے بات جاتی ہے، یہ بتا رہا ہوں آپ کو. کیا کیا علی نے تیرے ساتھ؟ کہ میرا شوہر علی کی ہم رکابی میں صفین میں شہید ہوا، میرا ایک وظیفہ ہے بیت المال میں اور اب تک مجھے نہیں ملا، میرے بچے بھوکے ہیں، اب یہ لکڑیاں لے کر جاؤں گی، جلاؤں گی اور پانی رکھ دوں گی ان کے لیے، مجھے اب تک وظیفہ. اب دیکھیے کس کی غلطی ہے، مولا ایک ایک گھر تو نہیں جاتے نا وظیفہ دینے، نہیں جاتے نا، لیکن لوگ کسے کہیں گے؟ آج بھی آپ کسے کہتے ہیں؟ کوئی نیچے والا غلطی کرے حکومت کو کہتے ہیں نا. فطری بات بتا رہا ہوں آپ کو، فطرت سے قریب ہو کے بات کر رہا ہوں میں آپ سے، بالکل قریب ہو کے بات کر رہا ہوں، حکمرانوں کو کہتے ہیں نا. یہ اس میں درس ہے کہ وہ جو عامل جن کی ڈیوٹی تھی اس میں سے کسی نے کوتاہی کی، اس بڑھیا کو اس کا حق نہیں ملا تو وہ کسے کہے گی؟ وہ عامل کو تھوڑی کہہ رہی ہے، کوتاہی اس کی. مولا سمجھ گئے، گھر پہنچے، کہا مومنہ اجازت دیتی ہے تیرے بچوں کے لیے کچھ کھانے پینے کا بندوبست کرو، خدا تجھے جزائے خیر دے. میرا مولا بازار سے جاتا ہے، آٹا پیسا ہوا، گندم پیسی ہوئی اور کھانے پینے کا سامان اور خورما لے کر آتا ہے. میرا مولا، میں پوری ذمہ داری سے آپ سے بات کر رہا ہوں، میرا مولا چولہا جلاتا ہے اس کا، بلکہ بعض جگہوں پہ کہ میرا مولا آٹا خمیر کرتے. کہا اچھا تو یہ کام کر، تو بچوں کے لیے سالن پکا، میں آٹا خمیر کرتا ہوں. اور جب وہ کھانا پکانے میں مصروف ہوئی عورت، تو جو خرمے ساتھ لائے تھے نا، اس کے چھوٹے چھوٹے بچے ہیں عورت کے، ان بچوں کے پاس علی بیٹھ گئے اور ایک ایک خرمہ ان بچوں کے منہ میں دے رہے ہیں اپنے ہاتھ سے. اور جانتے میرے مولا کیا کہہ رہے ہیں ان بچوں سے؟ بچوں اگر تم یہ سمجھ رہے ہو کہ تمہارے حق میں علی سے کوتاہی ہوئی ہے، تو خدا کے لیے دیکھو علی کو معاف کر دینا. عزادارو، مجھے نہیں معلوم آپ کا رد عمل کیا ہوگا، لیکن میں نے وہی پڑھا جو پڑھنے کا حق تھا. علی جاندر، علی معصوم ہے نا، یہ لوگ معصوم تھوڑی ہیں، عام آدمی معصوم تھوڑی ہے. ارے خدا کے بندو، میں اپنی بات بتا رہا ہوں، جب نجف یا کربلا جاتا ہوں نا تو کہیں گلا شکوہ نہ کروں، لیکن اللہ گواہ زر ہی پکڑ کے ضرور شکوہ کرتا ہوں. پھر کس سے کروں شکوہ؟ اپنے مولا سے نہ کروں پھر کس سے کروں؟ آپ کی بھی یہی حالت ہوتی ہے نا، ہے کہ نہیں؟ جو جاتا ہے پھر کس سے کریں شکوہ؟ اپنے مولا سے شکوہ نہ کریں تو پھر کس سے کریں؟ جانتے ہیں نا کہ مولا سن رہا ہے، مولا دیکھ رہا ہے، یہ ہمارا کلام سن بھی رہا ہے، ہمیں دیکھ بھی رہا ہے. اتنے میں پڑوس کی خاتون داخل ہوئی، تو اس نے یہ منظر دیکھا ڈر گئی. پہلے تو اس نے وہی کھڑے کھڑے کہا، السلام علیکم یا امیر المومنین. وہ خاتون جس کا گھر ہے گھبرا کے دیکھتی اس کو، یہ تو نے کیا کہا؟ کہ تو نہیں پہچانتی اس شخص کو، یہ کون ہے جو کام کر رہا ہے، تیرے بچوں کو کھانا کھلا رہا ہے؟ کہ واللہ مجھے نہیں معلوم، خدا کی قسم مجھے نہیں معلوم، یہ کون ہے؟ کہ ارے یہ ہمارا امیر ہے، یہ ہمارا امیر المومنین ہے، یعنی اپنے بھی طالب ہے. قدموں میں گر گئی، مولا مجھے معاف کر دے، مولا مجھے بخش دے، مولا میری خطا معاف کر دے. علی تسلی دیتے، نہیں تیرا کوئی قصور نہیں، تیرا کوئی قصور. ان عاملوں سے تو علی نپٹ لے گا جنہوں نے کوتاہی کی، لیکن تو نے جو کہا تیرا حق تھا، تیرا اتنا ہی شعور تھا، تو اتنا ہی سمجھتی تھی. دوست علی کے ماننے والے ہیں ہم، جس نے یہ دین یہ نظام دیا کہ کہیں بھی کچھ ہوگا ذمہ دار حاکم ہوگا، ایسے ہی ہے نا. بس یہی میرا مولا حسین پیاسوں کو پانی پلا رہا ہے، کربلا میں مہلت دے رہا ہے کہ نہیں چاہتا ہوں کہ تمہارے ہاتھ میرے خون سے رنگین ہو جائے، میں نہیں چاہتا. تو میرے نانا کا جیسے بھی صحیح، میرے نانا کا کلمہ تو پڑھتے ہو، نہیں چاہتا. رحم و کرم کا پیکر حسین بار بار صبح عاشور بھی یہ چاہتا ہے کہ جنگ نہ ہو، جنگ نہ ہو، یہ میرے خون سے اپنے ہاتھ رنگین نہ کریں، کیونکہ جانتے ہیں حسین کہ اگر انہیں اپنے ہاتھ میرے خون سے رنگین کر لیے، پھر ان کی بخشش کا کوئی دروازہ نہیں، کوئی راستہ نہیں. وہی حسین اپنے ششماہے کے لیے پانی مانگ رہا ہے، وہی حسین अपने शीरखार को हाथों पे बुलंद करके कह रहा है मुझसे जंग है, इससे तो जंग नहीं है, है ना? ऐसे ही हुआ है ना, जब हुसैन ने इस्तगासा बुलंद किया था, हल मिन नासरिन यंसुरुना हल मिन मुगीसिन युगीसुना, है कोई हमारे रसूल का दिफा करने वाला, हमारे इस्तगासे को पहुंचने वाला? सैयद सज्जाद की गश से आँख खुली थी, पास पड़ा हुआ नैजा लेकर दौड़े थे, और जब फूफियों ने थामा है कि बेटा कहाँ का इरादा है, फरमाते हैं फूफी अम्मा सुन नहीं रही, मेरा बाबा मदद के लिए बुला रहा है, मेरा चचा अब्बास कहाँ है, मेरा भाई अली अकबर कहाँ है? और फिर गश खा के गिर पड़े। दूसरी तरफ उम्मे रबाब के खेमे से गिरिए की आवाज़ें, सब बीबियाँ जमा हो गई। हुसैन वापस पलटे, गिरिए का सबब पूछा, कहा आपका गिरिया सुन के, आपका इस्तगासा सुन के अली असगर ने अपने आप को झूले से गिरा दिया। प्यास से जामलब है अली असगर। आप जानते ना रिवायतों में क्या लिखा है जनाब अली असगर के बारे में, कि प्यास इतनी शदीद प्यास थी इस बच्चे की कि जैसे किसी मछली को पानी से निकाल के साहिल पर डाल दिया जाए तो एक वक्त आता है कि तड़पते तड़पते ठंडी हो जाती, अभी दम नहीं निकला, लेकिन उस जाँ बलबी के आलम में उसके लब फड़फड़ा रहे होते हैं प्यास के मारे, प्यास के मारे। ये मंजर लिखा है कि अली असगर की हालत ये थी कि उसके मासूम के लब ऐसे हिल रहे थे प्यास से, तशनगी से। हुसैन ने आगोश में लिया, किला बताया ना जब गिरा दिया। जानते हैं हुसैन के प्यास की वजह से नहीं गिरा है बच्चा, बच्चे ने मेरा इस्तगासा सुनकर लब्बैक कहा। कोई समझ नहीं रहा उसकी बात को, तो उसने करवट लेके अपने आप को गहवारे से गिराया कि मेरा बाबा मदद करिए पुकार रहा है, मुझे जाना है। हुसैन अबा के साए में लपेटे हुए अली असगर को लाए, हाथों पे बुलंद किया, धूप तपती धूप, लू चल रही, क्या देखो मुझसे जंग है, मुझसे लड़ाई है, ये मेरे मासूम शीरखार को देखो, दाएं बाएं मरकज पूरे लश्कर को कुछ देर तक हुसैन दिखाते रहे, इसको थोड़ा सा पानी पिला दो, इसकी माँ का दूध भी खुश्क हो गया, इसका दम निकल रहा है। जलती रेत पर लिटा दिया अली असगर को, देखो मैं पीछे हट जाता हूँ, मैं जा रहा हूँ, तुम में से कोई आगे बढ़ो, इसको पानी पिला दो, मासूम है, इसका कोई, इससे तुम्हारी जंग नहीं है, अगर तुम्हारी नज़रों में मैं खता करूँ, इस बच्चे ने क्या किया, इसको तो पानी पिलाओ। कोई आगे नहीं बढ़ा, बस अब हुसैन ने उठाया अली असगर को, हुज्जत तमाम हो गई ना, अब फरमाते तू भी तो हुज्जत खुदा का बेटा है, मेरे लाल मैंने हुज्जत तमाम कर ली, अब तू हुज्जत तमाम कर। पर इस नन्हे अली असगर ने, मेरा दिल कहता है कि हुज्जत तमाम करने से पहले खेमे की तरफ देखा होगा हुसैन की आगोश में से करवट लेकर। क्यों? अली असगर की माँ उम्मे रुबाब खेमे की ओर से नज़ारा कर रही है कि अपने बेटे की जंग तो देखूं, मेरा बेटा कैसी जंग करता है, मैं जंग तो देखूं। और फिर उसके बाद अली असगर ने खुश्क होंठों की कमान में सूखी जबान का तीर रखकर चलाया, यानी सिर्फ जबान फिराई थी होंठों पर, सिपाहियों ने, उम्र साथ के सिपाहियों ने हथियार फेंक दिए, मुंह फेर फेर कर रोने लगे, गिरिए की आवाज़ें वहाँ बुलंद हुई, पहुँच गए इब्ने साथ के सर पे, इस बच्चे को पानी पिलाने का हुक्म दे वरना अभी खून की नदी बह जाएगी, अभी आपस में तलवार चले। घबरा गया इब्ने साथ, ये कैसा सिपाही आ गया, कैसा मुजाहिद को लेकर आ गया हुसैन। हुरमला को आवाज़ दी, हुरमला इक्ता कलाम अल हुसैन, हुसैन के कलाम को कता कर, हुसैन के कलाम को कता कर, इस लश्कर में सबसे माहिर निशानेबाज यही है हुर, सबसे माहिर तीरंदाज है हुर। हुर ने तीर से शोभा, जमन जानते हैं ना तीर से शोभा, जिसके तीन फल हों, एक तीर में तीन फल लगे हुए, तीर से शोभा कमान में जोड़ा और निशाना लिया, किसकी गर्दन का, अली असगर की नहीं, हुसैन की, क्योंकि इब्ने साद ने कहा था इक्ता कलाम अल हुसैन, हुसैन के कलाम को कता कर, ये थोड़ी कहा था कि अली असगर की गर्दन पे तीर मार दे। हुसैन की गर्दन का निशाना ले रहा है हुरमला तीर कमान में जोड़ के, इधर अली असगर तैयार हुआ, आखिरी सिपाही हुसैन का, नजरें गाड़ दी तीर पर कि मेरे बाबा पर हमला होने वाला है, उधर तीर चला, अली असगर तैयार हुआ, जो ही तीर बाबा के नजदीक हुआ, बच्चे ने हुमक कर अपनी गर्दन को तीर के सामने कर दी। बस अली असगर की गर्दन का कमाल तो देखो कि अपनी गर्दन पे तीर को लेके उसके जाविये को मोड़ दिया, उसके रुख को मोड़ दिया, अली असगर के गले को छेदता हुआ तीर हुसैन के बाजू में पेवस्त हुआ, पहले अली असगर की गर्दन में लगा है, बस अब रिवायतें कहती हैं कि इतना भारी भरकम तीर जो हड्डियां तोड़ दे इंसानों की, शिशमाहे के गले में जब लगा तो क्या हाल हुआ, नन्ना सा मन का ढलक गया, यानी एक तरफ को झुक गया दाएं तरफ। मैं नहीं कहता कि असगर का मन का ढलक गया, नहीं, तीर खाने के बाद असगर ने करवट ली आगोश हुसैन में, फिर देखा खेमे की तरफ, दरवाजे पे मां खड़ी है, मुस्कुराहट फैल गई अली असगर के लबों पे, यह है वो अबदी मुस्कुराहट, यह है वो अबदी तबस्सुम जो कयामत तक तारीफ फरामोश नहीं कर सकती। मुस्कुरा के जैसे कह रहा हो अपनी मां से, मादरे गिरामी देख देख मैंने कैसे दिफा किया है अपने बाबा का, किस तरह तेरी लाज रखी है, किस तरह तुझे सुरखुरू किया है, एक चुल्लू से ज्यादा खून नहीं निकला, ये चुल्लू भर खून। हुसैन ने चाहा आसमान की तरफ उछाले, नहीं, सदा आई ये खून नाहक का एक कतरा भी मेरी तरफ नहीं आना चाहिए, वरना कयामत तक पानी नहीं बरसेगा, जमीन पर फेंकना चाहा, आवाज आती है अगर एक कतरा भी मेरी तरफ आया, दाने गंदुम दाने अनाज नहीं उगेगा। बस हुसैन ने इस चुल्लू भर खून को अपने चेहरे पर मलकर कहा, नाना इसी अली असगर के खून भरे चेहरे के साथ तेरी बारगाह में हाजिर हो जाऊंगा। बच्चे को लेकर आए खेमागाह तक, फिर हिम्मत नहीं हुई खेमे में ले जाने की, अरे कैसे ले जाऊं इस छह माह के बच्चे के लाशे को, क्या कहूं इसकी मां से। फिर वापस आए, फिर खेमे तक आए, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, रिज़न बिक़ज़ाइहि व तस्लीमन बिअम्रे, सात बार आगे गए पीछे आए, आखिर खेमे में दाखिल हुए, आवाज दी, ले रुबाब अपने बच्चे को ले जा। मां से पहले सकीना दौड़ी हुई आ गई, बाबा बाबा अली असगर को पानी पिला दिया, मैं भी तो प्यासी हूं। हुसैन ने कुछ नहीं कहा, अबा के दामन को हटाया, बच्ची ने असगर को देखा और फिर सीने पे हाथ रख के कहती है, बाबा कई उम्र के बच्चे भी कत्ल किए जाते हैं। अली असगर को रुख्सत किया, खैमे की पुष्ट पर आए, नन्नी सी कब्र खोदी, अली असगर को दफन किया, निशान मिटा दिया। क्यों? हुसैन जानते हैं सब शुहदा के सर काटे जाएंगे, कहीं मेरे नन्ने अली असगर का सर ना काटा जाए। बस अजादारो असरे आशूर हुआ क्या, जब मख्तूलीन के सर काटे गए, किसी ने कहा कि जितने हमने मैदान में कत्ल किए हैं एक कम है, एक सर कम है। फिर ढूंढा गया कत्लगाह में, नहीं मिला कोई लाशा। फिर किसी ने कहा पुश्ते खेमा में हुसैन आखिरी वक्त में कुछ छुपा रहे थे, बस एक नैजे बरदार दस्ते को हुक्म दिया गया, खोद डालो पुश्ते खेमा की जमीन। मां ने यह सुना, मां का कलेजा हलक को आ गया, बस आई पुश्ते खेमा से ओर से देख रही है, दिल दहल रहा है, दुआ कर रही है, महबूब मेरे असगर की खैर हो, मेरे बच्चे की खैर हो। क्यों? अरे दौर है नेजे सवार, जमीन को खोदते चले जा रहे हैं, मां ये दुआ कर रही है। मगर अली असगर की तमन्ना तो कुछ और है ना, अली असगर की तमन्ना ये है, ऐ मेरी मां ये दुआ ना कर, ये दुआ ना कर, तेरे अली असगर को गवारा नहीं कि सब शुहदा के सर तो नेजे पर हो, और जो फातह जंगे करबला है उसका सर नेजे पे ना हो। बस अली असगर की तमन्ना कबूल हुई, एक मलून का नेजा जमीन में गया। अब जो वापस आया कैसे बाप का कलेजा, मैं असगर की सूरत